तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
श्रोतावृन्द, अब भने साइबर सुरक्षा सम्बन्धी विषयलाई जोड्नतर्फ लागौं। नेपाल सरकारले बाढ़ी प्रभावितलाई प्रधानमन्त्री राहत कोषबाट मात्रै सहयोग गर्न आग्रह गर्दै आएको छ। हालै बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको हो र बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले सहयोग गर्दा आधिकारिक क्यूआर कोड प्रयोग गर्न आग्रह गरेका थिए। उनको यो छोटो भनाई सुन्नतर्फ लागौं।
प्रधानमन्त्री कोष छुट्टै हामीले जम्मा गरेका छौँ, त्यसमा देश विदेशबाट कतिजनाले डोनेसन गर्न खोज्नु भएको छ, त्यसमा पनि एकचोटि आधिकारिक त्यसको क्युआर कोड हेरेर एकचोटि प्रधानमन्त्री राहत कोषमा मात्र जम्मा गरिदिनु हुन पनि सम्पूर्णलाई म आग्रह गर्न चाहन्छु।
यही सन्दर्भमा सही क्युआर कोड कसरी पत्ता लगाउने, अनलाइन ठगीहरूबाट कसरी बच्ने र एआईबाट बनेका सामग्रीहरू कसरी पत्ता लगाउने भन्ने विषयमा मैले इन्डिपेन्डेन्ट साइबर सिक्योरिटी कन्सल्टेन्ट मेलबर्नका नितेश भट्टसँग गरेको कुराकानी लिएर आएकी छु।
यो सँगै हामी तपाईँलाई जानकारी गराउन चाहन्छौ कि यस सामग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ।
अब यसको चाहिँ यसो छ, हजुर, क्युआर कोड राइट रङ भन्दा पनि त्यसलाई स्क्यान अब नर्मली गर्नु परि नै हाल्छ। हामीले डोनेट गर्छौँ भनेपछि त्यो जुन गर्नु पनि पर्ने हुन्छ है, फर्स्ट फेज फर्स्ट स्टेप त्यही भएपछि, अनि स्क्यान गरिसकेपछि जुन क्युआर कोड सँगसँगै जुन ब्याङ्क अकाउन्ट डिटेलहरू दिएको छ त्यो चाहिँ भ्यालिड छ कि छैन भनेर चाहिँ हामीले चेक गर्न जरुरी छ। जुन चाहिँ हाम्रो अफिसियल सोर्स pmdrf.ncsl.com.np साइटमा तपाईँ यदि जानुहुन्छ, नर्मली डोनेट गर्दै हुनुहुन्छ भन्दाखेरि त्यहाँ तपाईँ कि त डेबिट क्रेडिट कार्ड हाल्ने अप्सन छ कि त तपाईँलाई चाहिँ क्युआर कोड स्क्यान गर्नुपर्ने हुन्छ। र क्युआर कोड स्क्यान गर्दाखेरि त्यो जुन अकाउन्ट नम्बर, जस्तै लक्ष्मी सनराइज होला, हिमालयन ब्याङ्क होला, त्यो ब्याङ्कको चाहिँ तल अकाउन्ट डिटेल पनि छ, त्यो चाहिँ भ्यालिडेट गर्न जरुरी छ। क्युआर कोड त तपाईँले भन्नुभयो जस्तै इजिली जसले पनि बनाउन सक्छ अहिले, र त्योसँग सँगै त्यसको रिस्क पनि म्यासिभ छ अहिले। त्यो चाहिँ कुन सेन्समा भने क्युआर कोडसँगै एउटा फिसिङ जसलाई चाहिँ हामीले फिसिङ भन्छौँ, त्यो चाहिँ क्युआर कोड रिलेटेड क्विसिङ एट्याक भन्छ। त्यस्तो एट्याकमा चाहिँ के हुन्छ, तपाईँको हामीले सरस्वती क्युआर कोड स्क्यान गर्छौँ, गरिसकेपछि त्यसले चाहिँ हामीलाई कुनै एउटा वेबसाइटमा लिएर जान्छ, .com.np नहोला, .com मात्र होला सायद, मानिलिउँ भने त्यो त्यस लेजिट नहुन सक्छ। र त्यसमा हामीलाई ब्याङ्क अकाउन्ट डिटेल हाल्दाखेरि त्यो ब्याङ्क अकाउन्ट डिटेल चाहिँ लेजिट रिलिफ फन्डमा नगएर कोही ह्याकरले कन्ट्रोल गरेको साइटमा जान पनि सक्यो।
हजुर, अब भनेपछि कि युआरएलमा पनि ध्यान दिनु पर्यो।
हजुर, युआरएलमा पनि ध्यान दिनु पक्कै नै पर्यो। युआरएल अथवा ब्याङ्क अकाउन्ट जुन डिटेल छ त्यो डिटेललाई पनि भ्यालिडेट गर्न जरुरी हुन्छ। ट्रस्ट, हामीले ट्रस्ट त गर्नुपर्ने हुन्छ किनभने गाह्रो समय छ, कुन कसले पठाइराखेको छ, के कसलाई पठाइराखेको छ, के हो आखिरमा ब्याकग्राउन्ड कुरा होइन, त्यो बुझिसकेपछि सोर्सलाई हामीले ट्रस्ट गर्न साथै भेरिफाई पनि गर्न जरुरी छ। त्यस कारणले
डोनेसन माग्ने मेसेजहरू वा त्यस किसिमका प्रस्तावहरू पनि थुप्रै आउन सक्छन् सोसियल मिडियाबाट पनि होइन। अब त्यस्तोमा चाहिँ अनलाइन फ्रडबाट कसरी बच्ने, र विशेष गरी हामी अब नेपालबाट टाढा रहँदै आएको र अब टाढाबाट अब केही गर्न नसके पनि यति पनि गरौँ भन्ने धेरैलाई लाग्न सक्ने हुन्छ नि त, त्यही भएर समटाइम्स इट क्यान वी क्यान इजिली फल फर थिङ्स लाइक द्याट होइन। त्यस्तोमा चाहिँ कसरी केयरफुल हुन सकिन्छ, केही चेक पोइन्ट्स जस्ट टु किप इन माइन्ड अल द टाइम।
हजुर, पक्कै पनि। तपाईँले भन्दा भन्दै एउटा मलाई एउटा रिसेन्ट इन्सिडेन्ट अहिले के भएको रहेछ भन्दाखेरि, नेपालमा तपाईँको जो मिसिङ पर्सनहरू छ, मिसिङ पर्सनको फ्यामिलीले चाहिँ हाम्रो मान्छे यो हो र नम्बर मेरो मोबाइल नम्बर यो हो, यसमा कन्ट्याक्ट गर्नु भनेर फेसबुकमा अथवा जेनरल सोसियल मिडियाहरूमा चाहिँ कमेन्ट हाल्ने अथवा चाहिँ पोस्टहरू गर्ने त्यो चलन आइराखेको छ, अथवा त्यो एउटा ट्रेन्ड भनौँ न आइराखेको छ, आफ्नो हराएको मान्छेलाई भेटिन्छ कि भन्ने एउटा आशामा होइन। त्यसमा चाहिँ के गरिरहेको छ, जुन एउटा थ्रेट एक्टर अथवा भनौँ एउटा नराम्रो इन्टेन्टले गरेको मान्छेहरूले चाहिँ वाट्सएप च्याटहरू क्रिएट गर्ने, र जो हराएको मान्छे छ हराएको मान्छेको फोटोलाई युज गरेर चाहिँ म यो हराएको मान्छे, म चाहिँ अहिले भेटेको छु, म अहिले एकदम सेफ छु होइन, तर मलाई अर्जेन्टली चाहिँ पैसा चाहिएको छ भनेर पैसा रिक्वेस्ट गर्ने, त्यो चलन पनि अहिले भर्खरै त्यो ट्रेन्डमा अहिले आइराखेको छ। त्यो पनि एउटा इन्सिडेन्ट रिसेन्ट भएको छ। त्यसकारण हामीले चाहिँ कसले म्यासेज पठाइराखेको छ, किन पठाइराखेको छ, र यदि त्यो जेन्युन हो कि होइन, हामीले उसको परिवार होला उस अथवा आफूले चिनेको छ के छ साथीभाइ होला, त्यसरी आफ्नो कन्ट्याक्टमा पनि एकचोटि भेरिफाई गर्न जरुरी हुन्छ।
श्रोतावृन्द, एसबिएस नेपाली पडकास्टमा यो कुराकानी जारी रहनेछ। अहिलेको लागि यो छोटो ब्रेकको पालो। अब कुरा गरौँ एआई जेनेरेटेड कन्टेन्टको है. अब अहिले हरेक समाचार, धेरै जसो समाचार सोसियल मिडियाबाटै लिने गरिन्छ र अब बाढीकै कुरा गर्दाखेरि फोटो भिडियोहरू होइन आइरहेका नै हुन्छन्. अब त्यसमा कति कन्टेन्टहरू एआईबाट बनेको भन्ने कुराहरू पनि आइरहेको छ. अब त्यो कन्टेन्ट सही हो कि एआईले बनाए एआईबाट बनाइएको हो भनेर चाहिँ कसरी छुट्याउन सकिन्छ?
अब होइन, कतिपय केसमा जस्तै रिसेन्ट इन्सिडेन्टमै पनि एउटा के भएको रहेछ भने एकजना व्यक्तिले चाहिँ 1,00,000 बराबर नेपाली रुपियाँ चाहिँ मैले डोनेट गरेको छु भनेर चाहिँ च्याट जिपिटी युज गरेर पब्लिकमा गर्नुभएको रहेछ क्युआर कोड अथवा आफूले डोनेट गरेको छु खालको म्यासेज एउटा जेनेरेट गरेर जसलाई चाहिँ नेपाल पुलिसले अहिले सम्हाल्न पनि सफल भइसक्नु भएको छ. नम्बर एक त गाह्रो समय छ, त्यही भएर यस्तो अनावश्यक काम हामीले एज अ जेनरल पब्लिक हामीले गर्नु हुँदैन नि. गाह्रो समयमा सबैलाई साथ दिनुपर्ने हुन्छ. अर्को भनेको हामीले जति पनि सोसियल मिडियामा सर्कुलेट भएको भिडियो अथवा म्यासेजहरू छ त्यसलाई त्यसमा तपाईँको नर्मली एआई जेनेरेटेड कन्टेन्ट भनेपछि त्यो फुल भिडियो नहोला, किनभने सब्सक्रिप्सन लाग्ला त्यसलाई. लामो समयको भिडियो छ भन्दाखेरि जस्तै कतिपय सर्ट भिडियोहरू 10-12 सेकेन्ड 15 सेकेन्डको सर्ट क्लिपहरू चाहिँ अहिले धेरै सर्कुलेट भइराखेको छ, जुन चाहिँ फेरि अहिलेको रिसेन्ट इन्सिडेन्टको नभएर पास्ट इन्सिडेन्टहरूको पहिला युज भएको समयको भिडियोहरू चाहिँ अहिले धेरै सर्कुलेट भइरहेको छ. त्यसलाई चाहिँ हामीले एकदम भेरिफाई गर्न जरुरी छ.
अनि जस्तै अब एआई भिडियो हो भनेर पत्ता लगाउने त्यो भिडियो हेर्ने बित्तिकै यो कुराहरू भए चाहिँ एआई हुन सक्छ भन्ने त्यस्तो चाहिँ के केही टिप्स छ?
इमिडिएट विचार गर्नुपर्दा त्यस्तो भिडियोहरू नम्बर एक त ब्लरी हुन्छ, एज दी क्वालिटी अथवा राम्रो क्वालिटीमा अलि हुँदैन है. अनि त्यसपछि अर्को भनेको चाहिँ हामीले गुगल इमेज सर्चहरू अथवा रिभर्स इमेज सर्चहरू गुगल हामीले सर्च गर्दाखेरि इमेज सर्च गर्ने अप्सन हुन्छ, त्यसमा हामीले सर्च गऱ्यौँ भने यदि त्यो चाहिँ रिसेन्ट हो कि अथवा पुरानो कुनै इन्सिडेन्ट हो भने त्यसलाई इमिडिएटली लिङ्क गराइदिन्छ त्यस्तो सोर्सहरूले चाहिँ. त्यही भएर हामीले त्यसरी पनि भ्यालिडेट गर्न सकिन्छ. गुगल रिभर्स इमेज सर्च अथवा यान्डेक्स सर्च इन्जिन पनि छ लगायतका सर्च इन्जिन हामीले युज गरेर चाहिँ त्यसरी भ्यालिडेट गर्न पनि सक्छौँ. कोही कसले गरेको छ जस्तो टिकटकमा हो भने तपाईँको टिकटकको माथिपट्टि टिकटकको के भन्छ ओरिजिनल लोगो हुनसक्ला होइन, तर यदि त्यो चाहिँ च्याट जिपिटी अथवा अरू कुनै जेनेरेटेड भिडियो छ भने जेमिनीको लोगो अथवा चाहिँ अरू न्यानो बनानाको लोगोहरू होइन त्यस्तो लोगोहरू हुनसक्छ.
हजुर, अनि अर्को चाहिँ अब एआई जेनेरेटेड फुटेजहरू यसरी आइराख्दै गर्दा भनौँ न अब बाढीको घटनाको जुन सही चित्र कोर्न वा अब सही ठाउँमा सही राहत पुग्छ कि पुग्दैन भन्ने कुराहरूमा चाहिँ यस्तो एआई जेनेरेटेड कन्टेन्ट वा अनलाइन फ्रडहरूले चाहिँ कसरी प्रभाव पार्न सक्छ?
हो, त्यस्तो पनि हुनसक्छ पक्कै पनि. हामीले त्यस कारणले चाहिँ एउटा लेजिट सोर्समा अफिसियल सोर्समा नै समन्वय गरेको राम्रो हुन्छ, किनभने पहिला विगतमा हामीले पहिलाको समयमा हेर्छौँ भने गोफन्डमीहरू धेरै मान्छेहरूले गरेको छन् होइन, त्यस्तै गरी अरू कलेक्सन आइटमहरू लिने अथवा लत्ता कपडाहरू काहीँ डोनेट गर्नेहरू पनि गरेको छ. तर यदि त्यो चाहिँ लेजिट सोर्सबाट गएको छैन भनेको केसमा त्यसको अब भोलि ट्र्याक रेकर्ड के छ, जो भिक्टिम हो भिक्टिमले पाएको छ कि छैन भन्ने त्यो ट्र्याक हुँदैन. र त्यो गर्नको लागि चाहिँ हामीले पक्कै पनि अफिसियल सोर्स अफिसियल मिडियममै जानुपर्ने हुन्छ.
अब यदि कसैले अन्जानमा गलत ठाउँमा डोनेसन दिनुभयो भने चाहिँ पैसा गइसक्यो होइन, अब के गर्ने?
त्यो केसमा चाहिँ अब अघि भर्खरै मैले भने जस्तै इमिडिएट पासवर्ड चेन्ज गर्नु होला, इमिडिएट एमएफए मल्टिफ्याक्टर कोडहरू इनेबल गर्नु होला र साथसाथै तपाईँको साथी सर्कलमा त्यो कुरा भन्नुहोस् कि तपाईँले अलरेडी कसैलाई त्यो डोनेट गरेको छु अथवा तपाईँले भनौँ न त्यो सेन्सिटिभ इन्फर्मेसन कहीँ दिएको छु, यदि कसैले म हो भनेर इन्फर्मेसन तपाईँलाई मागिरहेको छ भने कृपया नदिनु होला भन्नु होला र साथसाथै चाहिँ इमिडिएटली चाहिँ नेपाल पुलिसको साइबर ब्रान्चमा चाहिँ रिपोर्ट गरेर अघि बढ्नु होला.
अनि अस्ट्रेलियामा चाहिँ यदि अस्ट्रेलियामा हुनुहुन्छ भने चाहिँ के गर्न सक्नुहुन्छ यस्तो भयो भने?
र यदि तपाईँहरूले यदि अस्ट्रेलियामा बसेर चाहिँ आफू कुनै आइडेन्टिटी थिएप अथवा तपाईँले आफ्नो पासवर्डहरू आफ्नो डाटाहरू कसैलाई दिइसकेको छु भनेर ठान्नुहुन्छ भन्दाखेरि त्यो केसमा चाहिँ स्क्याम वाच अथवा चाहिँ बिजनेस एन्टिटी हुनुहुन्छ भने चाहिँ cyber.gov.au चाहिँ रिपोर्ट गर्नु होला.
र श्रोतावृन्द, यो कुराकानी सुन्नुभयो मेलबर्न स्थित इन्डिपेन्डेन्ट साइबर सेक्युरिटी कन्सल्टेन्ट नितेश भट्टसँग मैले कुराकानी गरेकी थिएँ। नेपाल सरकारले प्रधानमन्त्री राहत कोषमा मात्रै सहयोग गर्न भनी आग्रह गर्दै गर्दा र विशेष गरी बाढी सम्बन्धी यदि तपाईँले पनि केही डोनेसन चन्दा दिँदै हुनुहुन्छ भने अनलाइन फ्रडहरूबाट कसरी बच्ने र सोसियल मिडियामा बाढी सम्बन्धी आइरहेका विभिन्न फोटो र भिडियोहरू चाहिँ साँच्चीकैको सक्कली हो वा एआईबाट बनेको हो कसरी पत्ता लगाउने त यसबारे बताउँदै थिए नितेश भट्ट। र यो सँगै हामी तपाईँलाई जानकारी गराउन चाहन्छौ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन। र यो भन्दै गर्दा यो विषयमा तपाईँका पनि केही विचारहरू छन् भने अवश्य पनि हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो नम्बर हो 0439799767 0439799767। र यो सँगै हामी श्रोताहरूलाई जानकारी पनि गराउन चाहन्छौ कि आपतकालीन कन्सुलर सहायता आवश्यक पर्ने अस्ट्रेलियन नागरिकहरूलाई डिपार्टमेन्ट अफ फरेन अफेयर्स एण्ड ट्रेड डिफ्याटको 24 घण्टा सञ्चालन हुने कन्सुलर इमर्जेन्सी सेन्टरमा 1300555515 सम्पर्क गर्न आग्रह गरिएको छ। र विदेशमा हुनुहुन्छ भने +612 6261 33055 सम्पर्क गर्नुहोस्। र त्यो सँगै यो पनि जानकारी गराइहालौं कि मानसिक स्वास्थ्य सम्बन्धी सहायता चाहिएको अवस्थामा यी सेवाहरूलाई तपाईँले अस्ट्रेलियामा सम्पर्क गर्न सक्नुहुन्छ। लाइफलाइन 1311 14, बियोन्ड ब्लू 1300224436, सुसाइड कल ब्याक सर्भिस 1300659467 र 5-25 वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन 1800551800। दोभाषी सेवाका 1314050 फोन गर्नुहोस् र आपतकालीन अवस्थामा भने 000 अर्थात 000 फोन गर्नुहोस्।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसपीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।